यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रीया नेपाल। शुरूमा प्रमुख समाचार। कोरोना भाइरसको संक्रमणबाट बस्न देशव्यापी सचेतना ल्याउने कार्यमा जुट्न सबै राजनैतिक दललाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गरेका प्रत्येक कार्यको जानकारी सदनमा गराउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको माग। राष्ट्रिय सभामा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले बोल्ने क्रम सम्पन्न। हिजो थप 380 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या 6591 पुग्यो। हालसम्म 1158 संक्रमित निको भई घर फर्किए। रोजगारीका क्रममा विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारी रकमबाटै उद्धार गर्न सरकारलाई सर्वोच्चको आदेश। र भारत र चिनिया सैनिक बीच पश्चिमी सिमाना क्षेत्रमा भएको झडपमा कम्तीमा 20 भारतीय सैनिकको मृत्यु भएको भारतीय अधिकारीहरूको भनाई। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट बस्न देशव्यापी सचेतना ल्याउने कार्यमा जुट्न सबै राजनैतिक दललाई आग्रह गर्नुभएको छ। नेपाली कांग्रेस संसदीय समितिले बुझाएको 13 बुधे ज्ञापन पत्र बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोना भाइरस कुनै राजनैतिक दल वा सरकारको मात्र समस्या नभई साझा समस्या भएकाले सबै मिलेर यसको रोकथाम र व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गरी देश र जनतालाई जोगाउन सरकारले गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्री ओलीलाई भेटेर हिजो पत्र बुझाएको हो। प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापन पत्रमा सरकारले गरेका यस सम्बन्धी प्रत्येक कामको सदनमा जानकारी गराउन पनि माग गरिएको छ। कांग्रेसले कोरोना परीक्षणको दायरा संकुचित बनाउने गरी जारी गरिएको कोविड 19 परीक्षण सम्बन्धी निर्देशिकालाई परिमार्जन गरी क्वारेन्टीनमा राखिएका प्रत्येकलाई पीसीआर विधिबाट परीक्षण गरेपछि मात्र घर पठाउने व्यवस्था गर्न स्वाब संकलन भएको हप्तौंसम्म परीक्षणको रिपोर्ट नआउने अवस्था अन्त्य गरी पीसीआर विधिको क्षमता विस्तार गर्न पनि माग गरेको छ। कोरोना बाहेकका अन्य रोगका बिरामीले पाउने सबै सेवा र नियमित स्वास्थ्य सेवा बिना अवरोध पाउने सुनिश्चितता गर्नुपर्ने कांग्रेसको माग छ। नेपाली कांग्रेसको गत जेठ 29 गतेको केन्द्रीय कार्य समिति बैठकले कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे सरकारको ध्यान आकर्षण गराउन स्वदेश तथा विदेशबाट एकसाथ ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम कांग्रेस संसदीय दलले प्रधानमन्त्रीलाई 13 बुधे ज्ञापन पत्र बुझाएको हो। त्यस्तै कांग्रेसले केन्द्रीय समितिको निर्देशन अनुसार हिजो कोरोना विरूद्धको संघर्षमा प्रभावकारी ढंगले कार्य गर्न सरकारलाई दवाब दिने उद्देश्यले देशैभरि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै सांसदहरूले बजेटमा राष्ट्रको आवश्यकता र प्राथमिकता हुनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभामा हिजो संस्कृति पर्यटन तथा नागरिक उड्डयन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्वास्थ्य तथा जनसंख्या कृषि तथा पशुपक्षी विकास मन्त्रालय ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल भयो। यस्तै शिक्षा विज्ञान तथा प्रविधि संघीय मामला तथा सामान्य प्रशासन परराष्ट्र गृह रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय योजना आयोग राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि छलफल भयो। विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथिको छलफल फलमा सांसदहरूको बोल्ने क्रम सकिएको छ। विनियोजन विधेयकमाथि सांसद जितेन्द्र नारायण देव, तारादेवी भट्ट, अनिता देवकोटा, प्रकाश पन्त र रमेशजंग रायमाझीले विभिन्न 11 शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। कोविड 19 को संक्रमण बढ़िरहेको समयमा सन्तुलित रूपमा बजेट आएको भए पनि विनियोजनमा भने केही सुधार गरेर कार्यान्वयनमा जानुपर्ने बताउनुभयो। सांसदहरूले स्वास्थ्य क्षेत्रमा बजेट बढ़ाउनुपर्ने, कृषि क्षेत्रको विकास, कृषि उत्पादनको बजार व्यवस्थापन गर्ने र सिंचाईलाई कृषिसँग जोड़ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले इन्धन आपूर्ति घटाउने, विद्युतीय उपकरण खरिदमा सहुलियत दिने जस्ता विषयमा बजेट कार्यान्वयनमा जाँदा ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले धेरै कार्यक्रम प्रधानमन्त्री र राष्ट्रपतिसँग राखेर सरकारले विवादमा आउने काम गरेको भन्दै ठूला कार्यक्रम राष्ट्रपति प्रधानमन्त्री र मुख्यमन्त्री मातहत लाने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो। संघ प्रदेश र स्थानीय तहबीच सन्तुलित रूपमा बजेट विनियोजन हुनुपर्ने, केन्द्रमा बजेट केन्द्रित गर्न नहुने, लक्ष्य अनुसार कार्यक्रम पूरा गर्नेतर्फ कार्यान्वयनमा ध्यान दिनुपर्ने, समाजमा बढ़दो हिंसाको अन्त्यमा बजेटले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले महिलाका लागि छुट्टै क्वारेन्टीनको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले कैलालीमा क्वारेन्टीनमा रहेकी महिलामाथि सामूहिक बलात्कार भएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुहुँदै क्वारेन्टीनमा बस्ने महिलाको संख्या कम भएकाले उनीहरूका लागि छुट्टै क्वारेन्टीनको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले देशभरिको क्वारेन्टीनको अवस्था नाजुक रहेको भन्नुहुँदै त्यसको सुधार गर्न र कैलालीमा क्वारेन्टीनमा भएको बलात्कारको घटनामा संलग्न दोषीलाई कड़ा भन्दा कड़ा कार्यवाही गर्न माग गर्नुभयो। सांसद माया प्रसाद शर्माले वैदेशिक रोजगारीमा गएका जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका वीरबहादुर कामीको यही जेठ 15 गते मलेसियामा मृत्यु भएको भन्दै शव घरमा ल्याइदिन सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्थ समितिको हिजो बसेको बैठकमा संसदीय समितिले दिएका निर्देशनलाई सरकारले के कति मात्रामा कार्यान्वयन गर्यो वा गरेन भन्ने विषयमा एकपटक पुनरावलोकन गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। संसदीय समितिले एकपछि अर्को गर्दै निर्देशन दिँदै जाने तर कार्यान्वयन नहुने अवस्थाले स्वेच्छाचारिता बढ़न सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन सांसदहरूले माग गर्नुभएको हो। सांसदहरूले निर्देशन कार्यान्वयन भए नभएको बारेमा एकपटक सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई बोलाएर छलफल गर्नुपर्नेमा जोड़ दिनुभयो। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको भूमि बैंकलाई कृषि उत्पादन अभिवृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि परिचालन गर्ने गरी तयारी गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिको हिजो बसेको बैठकले जमीन हुनेले नहुनेलाई कृषि उपज उत्पादन गर्न दिने गरी एउटा खाका तयार पारेर एक महिनाभित्र जानकारी दिन भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। हिजो थप 117 जना कोरोना मुक्त भई डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त भई घर फर्किनेको संख्या 1158 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरहरूबाट हिजो 109 जना पुरूष र 8 जना महिला संक्रमण मुक्त भएर घर फर्किएको जानकारी दिनुभयो। त्यस्तै हिजै थप 380 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर गौतमका अनुसार हिजो विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा 352 जना पुरूष र 28 जना महिलामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 6591 पुगेको छ। हिजो प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापा र पाँच थरका एक एकजना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी र सिराहाका दुई दुई जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर मा रौतहटका 38 र महोत्तरीका 17, नारायणी अस्पताल वीरगंजमा पर्साका 2 र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोर्खाका 10, नवलपरासी पूर्वका 2, बागलुङका 1, तनहुका 2, कास्कीका 3 र स्याङ्जाका 4 जनामा संक्रमण पुष्टि भएको छ। यसै गरी सेती अस्पतालमा अछामका एक, बैतडीका 21, डोटीका 20, कञ्चनपुरका 11 र कैलालीका 23 जना, भेरी अस्पताल बाँकेमा बर्दियाका 9 र बाँकेका 1, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका 3, भरतपुर अस्पतालमा नवलपरासी पूर्वका 1 र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका 3 र रूपन्देहीका 1 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै प्रादेशिक अस्पताल सुर्खेतमा दैलेखका 5 र सुर्खेतका 4, धुलीखेल अस्पतालमा धनुषाका 21 र रामेछापका 1, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सल्यानका 1 र दाङका 56 र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अर्घाखाँचीका 6, महत्तरीका 72, रौतहटका 14, सर्लाहीका 16, रूपन्देहीका 3 र काठमाडौँ, मोरङ तथा रोल्पाका 1-1 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। नेपालमा हालसम्म 73 जिल्लाका 6092 जना पुरूष र 479 जना महिलामा संक्रमण पुष्टि भएको छ। यसैबीच हिजो कोरोना भाइरस मुक्त भई घर फर्किनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 7, आइसोलेसन सेन्टर सन्तालिया बाँकेबाट 10, आइसोलेसन सेन्टर सह पूर्वा बाँकेबाट 7, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट 5, नारायणी अस्पताल वीरगंजबाट 3, भीम अस्पताल भैरहवाबाट 26, कोविड क्लिनिक अस्पताल दैलेखबाट 25, आइसोलेसन सेन्टर इन्टिग्रेटेड बिल्डिङ मानमा कालीकोटबाट 24, दुल्लु अस्पताल दैलेखबाट 7, तारकाङ आइसोलेसन सेन्टर दैलेखबाट 1 र सुर्खेत प्रादेशिक अस्पतालबाट 2 जना रहेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। देशका विभिन्न प्रयोगशालाहरूमा गरी हालसम्म जम्मा 1,43,738 जनाको पीसीआर तथा 2,23,519 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ। कोविड 19 विरूद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका चिकित्सक लगायत स्वास्थ्य कर्मीको सुरक्षाका लागि इजरायल सरकारले नेपाललाई विविध स्वास्थ्य सामग्री प्रदान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हिजो भएको कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो। सर्वोच्च अदालतले रोजगारीका क्रममा विदेशमा रहेर अप्ठ्यारोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू डाक्टर आनन्द मोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले योगदान गरेको वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च गर्ने गरी उद्धार गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो। प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रयोजनका लागि अनुदान रकमको मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ। सर्वोच्चका न्यायाधीश प्रकाश मानसिंह राउतको एकल इजलासले लिखित कारण माग गर्दै विषयवस्तुको प्रकृतिबाट चाँडो किनारा लगाउन आवश्यक देखिएको भनी रिटलाई अग्राधिकार समेत दिएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अरियालले सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीसँग हिजो छलफल गर्नुभएको छ। छलफलमा मन्त्री अरियालले पदाधिकारीहरूलाई निश्चिन्त भएर काम गर्न निर्देशन दिनुभयो। कोरोना महामारीका कारण विद्यालयहरू बन्द रहे पनि जनक शिक्षा सामग्री केन्द्र विद्यार्थीलाई पाठ्य पुस्तक पुर्याउन लागि परेको छ। प्रदेश नम्बर 2 धनुषा, महत्तरी, सर्लाही, रौतहट, सिराहा, सप्तरीका अतिरिक्त सिन्धुली, उदयपुर, ओखलढुङ्गा तथा खोटाङ जिल्लामा पाठ्य पुस्तक पठाउने काम तीव्र गतिमा भइरहेको प्रदेश नम्बर 2 कार्यालय जनकपुरले जनाएको छ। रूकुमको चौरजहारी 8 सोती घटनामा अभियोग लागेका 9 जनाको हिजो बयान सकिएको छ। कर्तव्य ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी 3 कसुरमा मुद्दा परेका मध्ये 9 जनाको बयान हिजो सकिएको रूकुम जिल्ला अदालतका श्रेष्ठदार कृत बहादुर बोहराले जानकारी दिनुभयो। भक्तपुरमा सड़कमा भेटिएका छ जना बालकको उद्धार गरिएको छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषदले बाल बालिका खोजतला समन्वय केन्द्रको समन्वयमा भक्तपुरको कमल विनायकबाट पाँच जना र ठिमीबाट एकजना गरी छ जना बालकको उद्धार गरिएको हो। सरकारले बेरोजगार नागरिकलाई रोजगारीसँग जोड्ने लक्ष्यका साथ श्रमिक सूचना बैंक स्थापना गर्ने भएको छ। आर्थिक वर्ष 2077-78 को वार्षिक बजेटमा समेत रहेको कार्यक्रम अनुसार श्रमिक सूचना बैंक स्थापना गर्ने कार्य अगाडि बढेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। गैर आवासीय नेपाली संघ एनआरएनले गोर्खाको लाप्रा गुप्सी पाखामा निर्माणाधीन एकीकृत नमूना बस्तीमा विद्युतीकरण गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ। संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाको नेतृत्वको प्रतिनिधि मण्डलले हिजो नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर लाप्राकमा राष्ट्रिय विद्युत प्रसारण लाइनबाट द्रुत गतिमा विद्युतीकरण र 573 घरकै लागि निशुल्क मिटर जडान गरी बस्तीभित्र भूमिगत रूपमा विद्युत वितरण गर्न आग्रह गरेको हो। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनकै बीचमा पाल्पा जिल्लामा व्यवस्थित बस पार्क निर्माणको काम शुरू भएको छ। लकडाउनका कारण देशका प्राय ठूला आयोजनाका काम प्रभावित भइरहेका बेला पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा भने व्यवस्थित बस पार्क निर्माण कार्य शुरू गरिएको हो। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
तानसेनको वनदेवी सामुदायिक वनमा व्यवस्थित बस पार्क निर्माणका लागि 100 रोपनी जग्गामा प्रारम्भिक काम थालिएको हो। नयाँ बस पार्क निर्माणपछि ट्राफिक व्यवस्थापनमा सहज हुने र शहरको सौन्दर्यता पनि वृद्धि हुने बताउनुहुन्छ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वी नारायण काफले।
निकै साँगुरो र अत्यन्तै धेरै सवारी साधन भएको अवस्थामा त्यसले निकै ट्राफिक जामदेखि लिएर बजारमा समस्या उत्पन्न गरिरहेको अवस्थामा नयाँ बस पार्क बन्दैछ। त्यसको कारणले ट्राफिक म्यानेजमेन्टमा पनि एकदमै सहजता हुनेछ र बजारको सौन्दर्यता पनि बढ्नेछ।
नेपाल सरकार वन मन्त्रालय तानसेन नगरपालिकालाई सल्लाहका बोट कटान गरी अत्याधुनिक हरित बस पार्क टर्मिनल निर्माणका लागि 100 रोपनी क्षेत्रफल जमिनको संयुक्त हस्तान्तरण गरेपछि निर्माण कार्य शुरू गरिएको छ। तानसेन नगरपालिकाका वातावरण तथा सरसफाई शाखा प्रमुख शंकर भण्डारी।
लकडाउनको बीचमै हामीले हरित बस पार्क निर्माण प्रक्रियालाई अगाडि बढाएका छौँ। वातावरण मैत्री बस पार्क बन्नेछ। त्यहाँ धेरै गाडीहरू राख्न मिल्ने, पार्किङका कारणले गर्दा अप्ठ्यारो भएका नागरिकहरूलाई सर्वसुलभ हुनेछ।
कोरोना संक्रमणबाट बस्न दूरी कायम गरी यस्ता ठूला आयोजना काम सञ्चालन भइरहेका छन्। यो आर्थिक वर्षमा सड़कमा छरिएका सवारीलाई नयाँ बस पार्कमा पार्किङ गर्न मिल्ने बनाइने बताउनुहुन्छ तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार साई।
वन कटानी गर्ने कुरा चाहिँ हामी शुरूआत गरेका छौँ। त्यसपछि प्रारम्भिक एउटा लेबलिङ गर्ने काम हामी सम्पन्न गरेर यो आर्थिक वर्षमा नै सड़कमा छरिएका गाडीहरूलाई त्यहाँ पार्किङ गर्न लगाउने व्यवस्था मिलाउनेसम्मको तयारी रहेको छ। यसमा चाहिँ जनताहरूले पनि सकारात्मक ढंगले हामीलाई सघाइरहेको छ।
बस पार्क सञ्चालनमा आएपछि त्यस आसपासमा ग्यारेज, उद्योग, पेट्रोल पम्प, यातायात मजदुरको सुविधाका लागि होटल सहित अन्य सुविधा हुने तानसेन नगरपालिकाले जनाएको छ। व्यवस्थित बसपा टर्मिनलको निर्माणपछि पाल्पाको पर्यटन विकासमा समेत थप टेवा पुग्ने अपेक्षा गरिएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
यही असार 7 गते आइतबार आषाढ़ कृष्ण औंसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहण बिहान 10:50 शुरू भई मध्याह 12:38 मध्य र प्रान्न 2:23 सकिने समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। जारी लकडाउनका कारण शैक्षिक संस्थाहरू बन्द हुँदा विद्यार्थीहरूको पठन पाठनमा असर परेपछि सरकारले वैकल्पिक माध्यमबाट पठन पाठन शुरू गरेको छ। प्रविधि मार्फत पठन पाठनको शुरूआत भए पनि गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले भने टोल टोलमा शिक्षकहरू पठाएर पठन पाठन अगाडि बढ़ाएको छ। गुल्मीबाट संवाददाता टोपलाल अरियालको यो रिपोर्ट।
बिहानै घरमा शिक्षकहरू आएको देखेर रेसुङ्गा नगरपालिका 8 अनिसा विक निकै खुशी भइन्। अनिसा यो वर्ष सोही विद्यालयबाट कक्षा 6 प्रथम भएर 7 पुगेकी छन्। तर भर्ना भने हुन पाएकी छैनन्। विद्यालय बन्द भएपछि झण्डै 2 घरमै पुगेका शिक्षकहरूले नयाँ किताब कापीको अवस्था र विषयवस्तुको बारेमा कुराकानी गरे।
यत्रो महिनासम्म स्कुल त जानु पाइएको थिएन, आज सर मिसाएर हामीलाई होमवर्क दिनुभयो अनि हाम्रो पुस्तकहरू छ कि नै भनेर सोध्नुभयो।
टोलमा शिक्षक आउने खबर पाएपछि पवित्र मुखियाका छोराछोरी झोला भिरेर बिहानै माइकाथान मन्दिर पुगे। थुप्रै साथीहरू र शिक्षकसँग भेट हुने मौका मिल्यो। शिक्षकहरूले सम्झाए अनि गृह कार्य पनि दिए। शिक्षकहरू फेरि आउने भएपछि उनीहरू आमाले भनेको पनि मान्य भए। त्यसैले मुखिया खुसी हुनुहुन्छ।
सुति राखेका थिए शिक्षकहरू आउनु भयो भन्दा उठेर हामी दिदी घुरे पढा भन्दा बच्चाले मान्दैनन् त्यो अब पढ्छ।
लामो समय विद्यालय बन्द भएपछि गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई अध्ययनको विकल्प खोजिरहेको छ। त्यसैले अहिले वैकल्पिक सिकाइ सहजीकरणको लागि विद्यार्थीको घर टोल र समुदायमा पुगेर पढाउन थालिएको छ। विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीस
टोलमा बच्चाहरूलाई जम्मा गर्ने र शिक्षकहरू त्यहाँ पुग्ने काम दिने भर्ना अभियानको बारेमा कुरा गर्ने पाठ्य पुस्तकको बारेमा कुरा गर्ने र केही कुराहरू सिकाउने अभियान हामीले लिएका छौँ।
विद्यालयले विशेष शिक्षकहरूको समूह बनाएर पालै पालो टोल टोलमा पुगेर विद्यार्थीहरूलाई अध्ययन गराइरहेको छ। यो अभियानले शिक्षक अभिभावक र विद्यार्थी बीचमा सम्बन्ध बढेको छ भने विद्यार्थी र अभिभावक बीचको नैराश्यतालाई पनि दूर गरिरहेको छ। टोपला लरियाल, रेडियो नेपाल, गुल्मी।
अब अन्तर्राष्ट्रिय समाचार। भारत र चीनबीच पश्चिम सिमाना क्षेत्रमा भएको झडपमा कम्तीमा 20 भारतीय सैनिकको मृत्यु भएको भारतीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले जनाएको छ। विवादास्पद गलवान उपत्यकामा दुई देशका सेनाबीच भएको झडप विगत 45 वर्षकै सबैभन्दा हिंसक भएको बताइएको छ। भारतीय सेनाले हिजो एक अधिकारी र दुई जवान सहित तीन सैनिकको मृत्यु भएको घोषणा गरेको केही घण्टामै गम्भीर घाइते भएका थप 17 जनाको मृत्यु हुँदा मृतक सैनिकको संख्या 20 पुगेको हो। गोली प्रहार बिना नै भएको झडपमा चिनिया सैनिक पनि हताहत भएका तर मृतकको संख्या हालसम्म यकिन नभएको चीनको ग्लोबल टाइम्स पत्रिकाले जनाएको छ। भारतको लद्दाख र चीनको तिब्बत क्षेत्रमा रहेको दुई देशको सिमानालाई लिएर विवाद बढेपछि केही हप्तादेखि दुई देशबीच तनाव बढेको थियो। यसैबीच भारत र चीनका सैनिक अधिकारीहरूबीच उक्त घटनापछि हिजो वार्ता भएको जनाइएको छ। विवादास्पद गलवान उपत्यकामा रहेको सीमावर्ती क्षेत्रमा भारतले सड़क निर्माण र हवाई मैदान बनाएपछि चीन र भारतबीच नयाँ तनाव सृजना भएको बताइएको छ। भारतले सन् 2022 भित्र चीनसँगको सिमाना नजिक 60 सड़क निर्माणको योजनालाई अघि बढ़ाइरहेको छ। विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर कुल संक्रमित मध्ये ज्यान गुमाउनेको संख्या 4,45,900 नागिसकेको छ। भाइरसका कारण संक्रमित हुनेको संख्या 82,56,200 भन्दा बढ़ी पुगिसकेको जनाइएको छ। अब आर्थिक समाचार।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको आन्तरिक आमदानी वृद्धि गर्न करको दायरा बढाउने बताउनु भएको छ। प्रदेश सरकारको आर्थिक वर्ष 2077-78 वार्षिक बजेट तथा कार्यक्रमका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा हिजो पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश अर्थमन्त्री किरण गुरुङले व्यवसाय गर्नेहरूले राज्यका कुनै न कुनै निकायमा दर्ता हुनुपर्नेमा जोड़ दिनुभयो। सरकारले बजेटमा आन्तरिक राजस्व 4,60,85,00,000 संकलन गर्ने लक्ष्य लिएको बताउँदै उहाँले राजस्वको दायरा फराकिलो एवं थप व्यवस्थित गरेर आमदानी वृद्धि गरिने उल्लेख गर्नुभयो। हेटौँडा औद्योगिक क्षेत्रमा रहेका 111 मध्ये 80 उद्योग सञ्चालनमा आएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडाका प्रमुख राजेन्द्र कणेलका अनुसार उद्योग सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन भने नसकेको उद्योगहरू 60% क्षमतामा मात्र सञ्चालनमा रहेको जानकारी दिनुभयो। व्यवस्थापन लिमिटेडका अनुसार औद्योगिक क्षेत्रका एसियन पेन्ट, आरएन केमिकल्स, महाशक्ति सोप, खजुरी नेपाल र इन्टाइटिक बिस्कुट लगायतका ठूला उद्योगका साथै अन्य साना खानेपानी, दुग्धजन्य, मैदा लगायतका उद्योग सञ्चालनमा आएका छन्। ती उद्योगमा जनशक्ति अभाव, कच्चा पदार्थको कमी र ढुवानी लगायतका समस्या रहेको जनाइएको छ। नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शीघ्र अघि बढाउन पत्राचार गरेको छ। बोर्डले असार 1 पत्राचार गर्दै त्यस्तो निर्देशन दिएको हो। नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रूपमा काम गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया अघि बढाउन पत्राचार गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। झापामा धानको ब्याड नै सुक्न थालेपछि किसान अन्य हुलमा परेका छन्। रोप्न तयारी अवस्थामा पुगेको मंसिरे धानको बिउ ब्याडमै मर्न थालेको किसानहरूले बताए। गरेका छन्। दमक दशका किसान वीरेन्द्र नेउपानेले जसो तसो गरेर बिउ राखेको तर त्यो बिउ पनि मर्न थाल्यो भन्दै चिन्ता व्यक्त गर्नुभयो। ब्याडमै बिउ मर्न थालेपछि त्यही बिउ रोप्ने या फेरि अर्को ब्याड बनाउने भन्ने दोधारमा किसानहरू परेका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान सागर थापासहित सबै खेलाड़ीले अन्तिम सफाई पाएका छन्। सर्वोच्च अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गर्दै तत्कालीन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह छेत्री, पूर्व खेलाड़ी अञ्जन केसी र डेभिड थापालाई अन्तिम सफाई दिएको हो। 2072 साल असोज 27 गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा खेलाड़ीलाई पक्राउ गरेको थियो। उनीहरूलाई 2075 जेठ 24 गते विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानून नभएको भन्दै सफाई दिएको थियो। उनीहरू विरूद्ध राज्य विरूद्धको कसुरमा मुद्दा चलाइएको थियो। मंगलबार सर्वोच्चमा न्यायाधीश आनन्द मोहन भट्टराई र बम कुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै उनीहरूमाथि लगाइएको मुद्दाको कानूनी आधारमाथि प्रश्न उठाएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले टाँसी घरेलाई मानार्थ अध्यक्षमा पुनः फर्काउने निर्णय गरेको छ। मंगलबार बसेको एन्फा कार्य समितिको आपतकालीन बैठकले पूर्व मानार्थ अध्यक्ष घलेको कार्यवाही प्रक्रियालाई यथावत राख्दै पुनः सोही पदमा फर्काउने निर्णय गरेको हो। त्यस्तै बैठकले गौतम सुखुजु नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघको कार्य समितिलाई भंग गर्दै 15 सदस्यीय तदर्थ समिति गठन गरेको छ, जसको अध्यक्षको जिम्मेवारी किशोर हेक्का र उपाध्यक्ष अनिल हेक्कालाई जिम्मेवारी दिएको छ। बाँकी 13 जना सदस्य रहेका छन्। विधान विपरीत कार्य समिति निर्वाचित भएको देखिएको भन्दै एन्फाले भक्तपुर जिल्ला संघको कार्य समितिलाई भंग गर्दै तदर्थ समिति गठन गरेको हो। बैठकले कोरोनाले प्रभावित बनाएको फुटबल गतिविधि पुनः शुरू गर्न राखे बसक माग गरेको छ।
नेपालको पूर्वी र मध्य भूभागमा मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेकाले हाल देशभर सामान्य बदलिरही देशका केही भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसून सक्रिय भएसँगै वर्षा हुने क्रम निरन्तर भइरहेकाले देशका ठूला तथा साना नदीहरूमा बहाव बढ़ने क्रममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आज प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश पाँचमा प्राय बदली हुने र अन्य भागहरूमा सामान्य बदली रहे। प्रदेश एक, दुई, बागमती, गण्डकी र प्रदेश पाँचका धेरै स्थानमा मेघगर्जन सहित वर्षा हुने र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 24.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। कोरोना भाइरसको संक्रमणबाट बस्न देशव्यापी सचेतना ल्याउने कार्यमा जुट्न सबै राजनैतिक दललाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गरेका प्रत्येक कार्यको जानकारी सदनमा गराउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको माग। राष्ट्रिय सभामा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले बोल्ने क्रम सम्पन्न। हिजो थप 380 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या 6591 पुग्यो। हालसम्म 1158 संक्रमित निको भई घर फर्किए। रोजगारीका क्रममा विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारी रकमबाटै उद्धार गर्न सरकारलाई सर्वोच्चको आदेश। र भारत र चिनिया सैनिक बीच पश्चिमी सिमाना क्षेत्रमा भएको झडपमा कम्तीमा 20 भारतीय सैनिकको मृत्यु भएको भारतीय अधिकारीहरूको भनाई। बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। हवस्त, नमस्ते।